यो रेडियो नेपाल हो। अब निर्मला ठकुराथीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गर्ने मन्त्री परिषदको निर्णय। प्रतिनिधि सभाद्वारा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी विधेयक बहुमतले पारित। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज सोभियो निर्वाचन हुँदै। भोजपुर र खोटाङमा आगलागीबाट 20 घर जलेर नष्ट। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच आज भेटवार्ता हुँदै।
विदेश गए पनि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। मन्त्री परिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई बढ़ुवा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्री परिषद बैठकले थापालाई नेपाल प्रहरीको 31 महानिरीक्षकमा बढ़ुवा गर्ने निर्णय गरेको हो। महानिरीक्षक थापाले आजबाट कार्यभार सम्हाल्नुहुनेछ। प्रहरी महानिरीक्षक थापाले 2052 भदौ 19 गते नेपाल प्रहरीको निरीक्षक इन्सपेक्टर बाट सेवा शुरू गर्नुभएको थियो। 30 प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवर 30 वर्षे सेवा अवधि पूरा गरी अवकाश प्राप्त गर्नुभएको छ। काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राध्यापक डाक्टर अच्युत प्रसाद बागले नियुक्त हुनुभएको छ। विश्वविद्यालयको रिक्त उपकुलपति छनौटका लागि गठित खोज तथा सिफारिश समितिका संयोजक र सदस्यको सिफारिशमा परेका 3 जना मध्ये डाक्टर बागलेलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले हिजो नियुक्त गर्नुभएको हो। नवनियुक्त उपकुलपति बागले काठमाडौँ विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिस्ट्रार हुनुहुन्थ्यो। वहाँले सो विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टको सहायक डीन, उक्त स्कूलको विज्ञान विभागको प्रमुख र एडजंक्ट प्रोफेसर रहेर काम गरिसक्नु भएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन सोभियो निर्वाचन हुँदैछ। मतदानका लागि बिहान 8 बजेदेखि दिउँसो 4 बजेसम्म समय तोकिएको छ। केही क्याम्पसहरूमा निर्विरोध समिति चयन भइसकेको छ। विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा चैत्र 8 र पद्मकन्या बहुमुखी क्याम्पसमा चैत्र 7 मात्र निर्वाचन हुने भएको छ। 15 भन्दा बढ़ी आंगिक क्याम्पसमा विद्यार्थी संगठनहरूको तालाबन्दीका कारण निर्वाचन अनिश्चित बनेको छ। गएराती काठमाडौँको रत्न राज्य लक्ष्मी आरआर क्याम्पसमा एमाले निकट अनेरा सेव्यूले तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले फर्जी कार्ड, नक्कली परिचय पत्र जारी गरेको भन्दै अनेरा सेव्यूले तालाबन्दी गरेको हो। यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा पनि सोभियो निर्वाचन स्थगित गरिएको छ। प्रतिनिधि सभाको हिजोको बैठकले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 मत विभाजन प्रक्रिया मार्फत बहुमतले पारित गरेको छ। मत विभाजनमा विधेयक पारित गरियोस् भन्ने पक्षमा 96 मत परेको थियो भने विपक्षमा 49 मत परेको थियो। मत विभाजन प्रक्रियामा 145 जना सांसदहरूले मतदान गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे लगत्तै प्रतिपक्षी दलका 28 जना सांसदले उठेर मत विभाजन गर्न माग गरेपछि मत विभाजन प्रक्रिया मार्फत विधेयक पारित गरिएको हो। सभामुखसँग समय लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी महत्वपूर्ण विषयमा प्रतिपक्षले राखेका संशोधन स्वीकार नगरिएको भन्दै मत विभाजनको माग गर्नुभयो। यसअघि बैठकमा विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नमा जवाफ दिनुहुँदै संचार मन्त्री गुरूङले विधेयकलाई अझ स्पष्ट र प्रभावकारी बनाई सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सांसदहरूबाट आएका सुझावलाई सरकारले सकारात्मक रूपमा ग्रहण गर्ने बताउनुभयो। संचार मन्त्री गुरूङले नागरिक एप प्रयोग सम्बन्धमा डाटा सुरक्षा र व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्ने विषयमा संचार मन्त्रालयको तर्फबाट प्रबन्ध गर्ने काम भइरहेको बताउनुभयो। वहाँले दोहोरो नागरिकताको प्रावधान स्वीकार नगरिएको अवस्थामा गैर आवासीय नेपालीलाई थप परिभाषित गर्दै नयाँ व्यवस्था गरिएको स्पष्ट पार्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकको आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाउनु भएका प्रश्नको जवाफमा गृहमन्त्री रमेश लेखकले राज्य कोषमा अनावश्यक भार नपर्ने गरी पूर्व विशिष्ट पदाधिकारीहरूलाई सुविधा दिने कानून बनाउन लागि बताउनु भएको छ। गृहमन्त्री लेखकले सर्वोच्च अदालत महालेखा परीक्षकको कार्यालय र संसदीय समितिले दिएको निर्देशनलाई पालना गरी कानून बनाउने तयारी अगाडि बढ़ाएको बताउनुभयो।
पूर्व पदाधिकारीलाई के कस्तो सुविधा उपलब्ध गराउँदा उपयुक्त हुने भन्ने सम्बन्धमा विधि निर्माणको सूत्र मार्फत जनताका भावना प्रस्फुट हुन् भन्ने मनसाय यसमा लुकेको बेहोरा म सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। सर्वोच्च अदालतले कानून बनाऊ, अध्यादेशले होइन, मापदण्डले होइन, नेपाल सरकारको निर्णयले सुविधा नदेऊ भने, महालेखा परीक्षकले त्यही भने, सम्मानित सदनको समितिले त्यही निर्देश गर्यो। कानूनै नबनाइकन सरकारले निर्णय गरेर सुविधा दिने कुरा जाति हो कि सदनबाट कानून बनाएर सुविधा दिने कुरा अथवा सुविधा नदिने हो भने पनि यहीँबाट नदिने भन्ने कुरा जाति? त्यसो भएको हुनाले यस्तो खालको कुनै पनि पूर्व पदाधिकारी विशिष्ट पदाधिकारीहरूलाई सुविधा प्रदान गर्दा राज्य कोषमा अनावश्यक भार पर्ने गरी गरिने छैन। त्यसका बारेमा उठेका चिन्ताप्रति सरकार गम्भीर छ।
गृहमन्त्री लेखकले पूर्व विशिष्ट पदाधिकारीहरूले सरकारले बनाएको कानूनका आधारमा सेवा सुविधा लिइरहनु भएको र अब संसदबाट कानून बनाएर सेवा सुविधा दिनका लागि तयारी थालिएको पनि स्पष्ट पार्नुभयो। गृहमन्त्री लेखकले पाथीभरामा केबल कार निर्माणको विषयमा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो। वहाँले भूकम्प र मनसून जन्य पद प्रभावितहरूका निजी आवास निर्माणका लागि आवश्यक रकम व्यवस्थापन मापदण्ड निर्माण लगायतका तयारी पूरा भएको पनि जानकारी दिनुभयो। यसअघि प्रतिनिधि सभा बैठकमा सांसदहरूले देशमा शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको हिजोको बैठकले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक 2081 सर्वसम्मतिले पारित गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रस्तुत गर्नुभएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक 2081 सर्वसम्मतिले पारित गरेको हो। विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफमा मन्त्री भट्टराईले नेपालको दुर्गम स्थानमा बसोबास गर्नेहरूको दृष्टि सम्बन्धी समस्याको समाधानका लागि विधेयक थप उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गर्नुभयो। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रस्तुत गर्नुभएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सभाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक 2080 सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभामा पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले जनतालाई भड़काउने गरी भइरहेका कामका विरूद्ध परिवर्तनकारी राजनीतिक दलहरू फेरि एकताबद्ध भएर उभिने बेला भएको, बढ़ी सत्तामुखी हुने अवस्थाले राजनीतिक दलहरूप्रति जनताको विश्वास गुम्दै गएको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक चैत्र 6 गते भोलि दिउँसो 1:15 बस्नेछ। नेकपा एमालेको सचिवालय बैठकले राजतन्त्र फर्किन सक्ने कुनै आधार नभएको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो बसेको एमाले सचिवालय बैठकले मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउन हाल भइरहेका प्रयास स्वीकार्य नभएको भन्दै विशेष प्रस्ताव पारित गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार गेवालीले जानकारी दिनुभयो।
केही समय यता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान विरूद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ। लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको 7 दशक लामो बलिदानी संघर्षको परिणति हो। विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरीत राजतन्त्र पटक पटक जनताका अधिकारहरूमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्यत भएपछि राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो। जनताको यस फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन भन्ने कुरा स्पष्ट छ। साढे दुई शताब्दी हाराहारी लामो राजतन्त्रको एकछत्र शासनकालमा मुलुकको अवस्था कस्तो थियो भन्ने तुलनात्मक अध्ययन गर्न आह्वान गर्दछ। हाम्रो पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गर्दछ।
बैठकले पार्टीको लुम्बिनी प्रदेश कमिटिमा थप गर्न पठाएको 28 जनाको नाम अनुमोदन पनि गरेको छ। भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नम्बर 12 पारपारीका 8 घर र 8 पाली जलेर नष्ट भएका छन्। पारपानी टङटङ्गे डाँडा स्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा 8 घर र पाली जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डीएसपी युवराज तिमेलसेनाले जानकारी दिनुभयो। भोजपुरकै रामप्रसाद राई गाउँपालिका 4 दलगाउँ केराबारीमा आगलागीबाट 5 घर जलेर नष्ट भएका वडा अध्यक्ष बाबु कुमार राईले जानकारी दिनुभयो। यस्तै काव्यपलाञ्चोकको बेथानचोक गाउँपालिका 3 बोल्दे स्थित गोरखनाथ सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणको प्रयास अहिले पनि जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो। गइरातीदेखि आइतबार रातीदेखि लागेको डढेलो प्रहरी स्थानीय जनप्रतिनिधि वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयले हिजो बिहानैदेखि नियन्त्रणमा लिने प्रयास गरेको भए पनि अझै नियन्त्रणमा आउन नसकेको बेथानचोक गाउँपालिका 3 वडाध्यक्ष कुबेर ढकालले बताउनुभयो। यता खोटाङको हलेसी तुवाचुङ नगरपालिका 2 सामुदायिक वनको डढेलो गाउँ पस्दा 1 सामुदायिक विद्यालय सहित 7 घर जलेर नष्ट भएको छ। स्थानीय बाल्छी खोला सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा डिकुवा स्थित छुम्पाङ बाघखोर च्यान्टार 5 भैयाटार र लाङमाका 7 घर जलेर पूर्ण रूपमा नष्ट भएका हुन्। बाँदर आतंकका कारण भोजपुर माने भन्ज्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ। रामप्रसाद राई गाउँपालिका 5 पर्ने माने भन्ज्याङका स्थानीयवासी बाँदर आतंकका कारण बसाई सराई गर्न बाध्य भएका हुन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
बाँदरको उपद्रवको कारण स्थानीयले गाउँ नै छाड्दा भोजपुर माने भन्ज्याङका धेरै बस्तीहरू खण्डहरमा परिणत भएका छन्। साबीको वडा नम्बर 8 पर्ने यी क्षेत्रबाट 90% हारारीमा मानिसहरू गाउँ छाडेर अन्यत्र गएपछि बस्ती नै खाली भएका हुन्। बसाई सराई बढ्दा अर्चले भोरलेनी दमाईछाप गुराँसे राणागाउँ थाक्ले र मोरिया बस्ती खाली झै बनेको स्थानीयको भनाइ छ। स्थानीय जगत कुमार तामाङ विगतमा यहाँ रहेको पानीको समस्या समाधानको लागि पिक खोलाबाट लिफ्ट गरेर बस्तीमा पानी पुर्याएको भए पनि गाउँ नै खाली बनेपछि पानी वितरणमा समेत समस्या भएको छ। मानिसको स्थायी बसोबास नहुँदा अरूको घरमा बसेका 1-2 घर परिवारलाई झनै समस्या भएको हो। सबैले छाडेको बस्तीमा बस्दा जीवन निर्वाह गर्न निकै कठिन रहेको स्थानीय कमला तामाङले बताउनुभयो। बसाई सराईको कारण 35 घर रहेको अर्चले गाउँमा अहिले 2 घर, भोरलेनी गाउँमा 33 घर मध्ये 3 घर, दमै छापमा 80 घर मध्ये 40 घर र थाक्लेमा 35 घर रहेको बस्तीमा अहिले 2 घर मात्र रहेको स्थानीय शिक्षक प्रकाश पराजुलीले बताउनुभयो। त्यस्तै गुराँसे राणा गाउँमा 65 घर रहेकोमा अहिले 35 घर र मोरियामा रहेको 80 घर परिवारमा अहिले 35 घर परिवार मात्र बाँकी रहेको उहाँको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
ताप्लेजुङको पाथीभरा मुकुमलुङमा केबल कार निर्माणको विरोधमा रहेका र सरकारी वार्ता टोली बीच हिजो भएको वार्ता पुनः यही चैत्र 7 गते बस्ने गरी सकिएको छ। आन्दोलनरत पक्षका वार्ता सहजीकरण समितिका संयोजक सरस्वता सिंघक सरूका अनुसार हिजो काठमाण्डुमा द्विपक्ष बीच भएको छलफलमा उच्च स्तरीय वार्ता आगामी चैत्र 7 गते बस्ने र आवश्यकता अनुसार केबल कार निर्माण व्यवसाय सहित वार्तामा बस्ने निर्णय भएको बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक चार्टर्ड उडान हुने भएको छ। लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलो पटक सिचुवान एयरलाइन्सको जहाजबाट 126 यात्रु छेन्दु जाँदैछन्। नेपाली खस भाषाको जन्मथलो जुम्लाको सिन्जा सभ्यतालाई विश्व सम्पदाको सूचीमा राख्नका लागि अध्ययन टोली सिन्जा पुगेको छ। केन्द्रीय पुरातत्व विभागको टोली पुगेर विश्व सम्पदा सूचीमा राख्न आवश्यक आधारबारे अध्ययन तथा स्थानीयसँग छलफल गरिरहेको सिन्जा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालले जानकारी दिनुभयो। तनहुँको ब्यास नगरपालिका 6 शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एकजनाको मृत्यु भएको छ। म्याग्दे गाउँपालिका 6 सर्वलाङका 30 वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका 10 जना मध्ये पोखरामा उपचारका क्रममा नारायणको हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। उहाँका अनुसार बिरामी परेका 9 जनाको अवस्था खतरामुक्त छ। बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार 10 जना बिरामी परेका थिए। बाँकेमा मनोमानी रूपमा नदीजन्य पदार्थ उत्खनन गरेका कारण राप्ती नदी आसपासका बस्ती जोखिममा परेका छन्। राप्ती सोनारी र डडुवा गाउँपालिकाले जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेपछि राप्ती नदीले धार परिवर्तन गर्दा बस्तीहरू जोखिममा परेका हुन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
आफ्नो क्षेत्र अन्तर्गत राप्ती नदीबाट अवैज्ञानिक तरिकाले नदीजन्य पदार्थ दोहन गर्दा नदीको क्षेत्र नै संकटमा परेको छ। जथाभावी नदीजन्य पदार्थ उत्खननले वर्षाको समयमा आएको बाढ़ीले नदीको धार नै परिवर्तन गर्ने गरेको छ, जसका कारण नदी आसपास क्षेत्रका गाउँ बस्ती जोखिममा छन्। खल्ला टेपरीका जित बहादुर थारू।
यति मिटरको नदी आयो भन्ने बित्तिकै हामी रातभरि यहाँ सोकिन, हामीले थाहा छ कि यो 74 सालमा 71 सालमा नदीले हामीलाई प्रभावित बनाएकै हो, त्यो कुरा हामीले कहीँ पनि बिर्सिन छैन।
केही वर्ष पहिले बन्द भत्काएर गाउँ पसेको बाढ़ीले लाखौंको धनमाल क्षति गरेको थियो। अहिले पनि राप्ती नदीको धार विस्तारै गाउँतर्फ सर्दै गएको छ। नदीको धारले गाउँ जोगाउन बनाइएको तटबन्धको मुनिबाट कटान गर्न थालिसकेको स्थानीयको गुनासो छ। नदीजन्य पदार्थ बोक्ने टिप्परले समेत बाँधमाथि बनाइएको पहुँच मार्ग प्रयोग गर्दा तटबन्ध अझ जोखिममा परेको छ। स्थानीय चित्रबहादुर चलाउने र दिपा चलाउने।
जता तल नदी बग्नेछ उतैतिर खनेर हिँगो अब त्यसकारण यस्तो नहोस् आइन्दा।
राति हामीले आएर कति करायौं, त्यही पनि तिनले मानेर अहिले तल गइरहेछन्। फेरि गाउँकै ठेका यतै गाउँपालिकाको ठेकादारहरूले खुलाइरहेछन्। यो सब खन्ने यो लम्बरीमा परेछ, सब हाम्रो लम्बरी हो, यहाँसम्म खन्या पनि मान्दैनन्।
राप्ती सुनारी गाउँपालिकाले नदीजन्य वस्तु उत्खननका लागि एसकेएस निर्माण सेवालाई अनुमति दिएको छ। उक्त अनुमति पत्रमा खल्ला टेपरी घाटमा पनि उत्खनन गर्न अनुमति दिएपछि आतंकित भएका छन्। खल्ला टेपरी घाटको उत्खननले गाउँ नै जोखिममा पर्ने देखिन्छ। त्यसमा स्वयं स्थानीय जनप्रतिनिधिले समेत आपत्ति जनाएका छन्। वडा नम्बर 6 वडा अध्यक्ष लवराज खरेल।
लमहित तटबन्धको कार्यालयले तटबन्ध बनाएछ। यो तटबन्ध बस्तीको लागि सुरक्षाको लागि बनाएको बाँधबाट आज बोकिरहेको छ। अब हामीले निरन्तर रूपमा गाउँपालिकालाई हाम्रो वडामा खोला नखोलिदिनुहोस् जोखिम छ भन्दै गर्दा पनि गाउँपालिकाले नसुनेर सबैजना मिलेर उहाँहरूले खोला खोल्नुभयो।
राप्ती सुनारी गाउँपालिकाले भने तोकिएको क्षेत्रभन्दा बाहिर मापदण्ड विपरीत उत्खनन भएमा कार्यवाही गर्ने जनाएको छ। नदीजन्य पदार्थ उत्खननका विषयमा राप्ती सुनारी र डुडुवा गाउँपालिका बीच बेला बेलामा विवाद पनि हुने गरेको छ। तर दुवै पालिकाले वैज्ञानिक र मनोमानी उत्खननमा मुख नखोलेको स्थानीयवासीको आरोप छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगञ्ज।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच आज वार्ता हुने भएको छ। बहुप्रतीक्षित यो वार्ता हुनुअघि रूसी राष्ट्रपतिको कार्यालयले वार्ताका विषयमा निर्णय भइरहेको जनाएको छ। रूसी समाचार एजेन्सी तासका अनुसार रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राजदूत स्टीभ विटकफ र विभिन्न तहमा हुने वार्ता पनि ट्रम्प पुटिन वार्ताको एजेण्डामा समावेश भएको बताउनुभयो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा शान्ति स्थापना गर्न सहमति हुन थालेको बताउनु भएको छ। यसैबीच अमेरिका र रूस बीच युक्रेन शान्ति वार्ता भइरहेका बेला युरोपेली युनियनले भने रूस शान्ति कायम गर्ने पक्षमा नरहेको आरोप लगाएको छ। अमेरिका र रूस बीच ब्रसेल्समा शान्ति वार्ता भइरहेका बेला ईयूका विदेश विभाग प्रमुख काजा कलासको यो अभिव्यक्ति बाहिर आएको हो। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा 9 महिना भन्दा बढ़ी समयदेखि फँसेका अमेरिकी अन्तरिक्ष यात्री बुज विलमोर र सुनी विलियम्सलाई आज साँझ पृथ्वीमा फर्काइने नासाले जनाएको छ। विलमोर र विलियम्सलाई आइतबार अन्तरिक्षमा पुगेका अन्य अमेरिकी अन्तरिक्ष यात्री र एक रूसी अन्तरिक्ष यात्रीसँग स्पेस एक्स यानमा पृथ्वीमा फर्काइने जनाइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले स्वदेशी वस्तु प्रयोग सम्बन्धी निर्देशिका अनिवार्य कार्यान्वयन गर्न देशैभरिका सबै स्थानीय तहलाई पुनः पत्राचार गरेको छ। संघीय सरकारले बनाएको सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग सम्बन्धी निर्देशिका अनिवार्य कार्यान्वयन गर्न देशभरिका सबै स्थानीय तहलाई पुनः पत्राचार गरिएको उद्योग मन्त्रालयले जनाएको छ। यसैगरी प्रधानमन्त्री कार्यालय मार्फत पनि प्रदेश सरकारलाई पत्राचार गरी निर्देशिका कार्यान्वयनमा ल्याउन भनिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव कृष्ण बहादुर राउतले जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको निर्देशिका अनिवार्य कार्यान्वयनमा लैजान र स्थानीय तहमा समेत कार्यान्वयनका लागि पुनः अनुरोध गर्ने निर्णय सचिव स्तरीय बैठकले गरेको थियो। सोही अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको हो। निर्देशिकाले स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिकतम उपभोग गरी स्वदेशी वस्तु उत्पादन, रोजगारी सृजना, आयात व्यवस्था तथा उत्पादित वस्तुको बजार प्रवर्धन गर्न र सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोगलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ। निर्देशिकाले स्वदेशी वस्तु खरिद गर्दा स्वदेशी मालसामान वा वस्तुको मूल्यको तुलनामा सार्वजनिक खरिद ऐन तथा सालबसाली आर्थिक ऐन बमोजिम मूल्य बढ़ी पर्ने भए पनि स्वदेशी नै खरिद गर्न अनिवार्य गरिएको छ। नागरिक लगानी कोषले संकलित पूँजी राष्ट्र निर्माण र सरकारको प्राथमिकतामा परेका आयोजनाहरूमा लगानी वृद्धि गर्नेतर्फ अग्रसर भएको बताएको छ। संघको 35 वार्षिक सभाको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा कोषले त्यसका लागि नीतिगत व्यवस्था समेत सुधार गर्न लागेको जनाएको छ। कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले छरिएर रहेको पूँजी एकीकृत गरी राष्ट्र निर्माणका लागि लगानी गर्ने सरकारको प्राथमिकतामा रहेका क्षेत्रमा लगानी कसरी वृद्धि गर्ने, उत्पादनमूलक क्षेत्र, कृषि, उद्योग, होटल, पर्यटन क्षेत्रमा कसरी लगानी बढ़ाउने भन्ने कुरा अहिलेको प्रमुख चुनौती भएको बताउनुभयो। कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष प्राध्यापक डाक्टर सूर्यबहादुर थापाले सानो पूँजी संकलन गरी 2,73,72,00,00,000 वित्तीय स्रोत संकलन गर्न कोष सफल भएको बताउनुभयो। स्थापना कालमा 2,44,00,00,000 बचतबाट शुरू भएको नागरिक लगानी कोषले अहिले 6,48,00,00,000,00,000 चुक्ता पूँजी पुर्याएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै तहका सरकार र निजी क्षेत्र बीच सहकार्य आवश्यक भएकोमा जोड़ दिनुभएको छ। ललितपुर उद्योग वाणिज्य संघको 58 स्थापना दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले संघीय सरकारले सहकार्य र सहजीकरणका माध्यमबाट कानूनी समस्या समाधान गर्दै मुलुकमा लगानी मैत्री वातावरण तयार गरेको बताउनुभयो। ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले निजी क्षेत्र र सरकार बीचको सहकार्यलाई प्रभावकारी बनाउन महानगर तत्पर रहेको बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
राष्ट्रिय फुटबल टोलीले सिंगापुर र मलेसियासँग खेल्न लागेको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि 23 सदस्यीय खेलाड़ी टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका 27 खेलाड़ीबाट सिंगापुरसँगको मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसियन कप 2027 छनौट खेलका लागि खेलाड़ी टोलीको घोषणा गरेको हो। नेपालले यही मार्च 21 तारीक सिंगापुर र मार्च 25 तारीकमा मलेसियासँग खेल्दैछ। मुख्य प्रशिक्षक म्याट रोसले टोलीमा 3 जना नयाँ खेलाड़ीलाई स्थान दिनुभएको छ। टोलीमा परेका तीन नयाँ खेलाड़ीमा गोलरक्षक अञ्जल श्रेष्ठ, रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुभाष बम ठकुरी छन्। प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित निकालेका छन्। सोमबार रूपन्देही जिल्लाको भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा ललित नारायण राजवंशीको छ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लबले लगातार पाँचौं जित हात पारेको हो। पुलिसले सुदूरपश्चिम प्रदेशलाई 61 रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको पुलिस 47 ओभरमा 160 रन बनाउँदा अल आउट भयो। यस्तै रूपन्देहीको तिलोत्तमा स्थित एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई हराउँदै लगातार पाँचौं जित निकालेको छ। विभागीय डर्बीमा सोमबार आर्मीले एपीएफलाई 3 विकेटले पराजित गर्यो। 142 रनको लक्ष्य आर्मीले 42.5 ओभरमा 7 विकेट गुमाएर पूरा गर्यो। यस्तै सोमबार नै दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले मध्य प्रदेशमाथि 83 रनको जित निकालेको त्यहाँबाट हाम्रा संवाददाता शशि पन्थीले जानकारी दिनुभएको छ। टस हारेर ब्याटिङको निम्ति पाएको लुम्बिनीले 46 ओभरमा अल आउट हुँदै 158 रनको मध्यम योगफल बनाएको थियो। सशस्त्र प्रहरी महानिरीक्षक कप 2081 सोमबारदेखि शुरू भएको छ। हलचोक स्वयम्भूमा शुरू भएको प्रतियोगिताको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले उद्घाटन गर्नुभयो। प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान साथै प्रदेश स्थित वाहिनी मुख्यालयहरू र उपत्यका स्थित वाहिनी मुख्यालयका खेलाड़ीको सहभागिता रहेको छ। प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिण्टन र एथलेटिक्स खेल समावेश गरिएको प्रतियोगितामा 613 जना खेलाड़ीहरू सहभागी रहेका छन्। प्रतियोगिता चैत्र 8 गतेसम्म सञ्चालन हुनेछ। तेस्रो संस्करणको नेपाल सुपर लीग एनएसएल फुटबल प्रतियोगिताको ट्रफी झापामा अनावरण गरिएको छ। चैत्र 16 गतेदेखि काठमाडौँमा सञ्चालन हुने प्रतियोगिताको ट्रफी सोमबार अनावरण गरिएको त्यहाँबाट हाम्रा संवाददाता रोहित काफ्लेले जानकारी दिनुभएको छ। विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै रौतहट एफसी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। चितवनमा जारी प्रतियोगितामा रौतहटले पुलिसलाई 1-0 हराएको हो। चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्तनमा शुरू प्रतियोगितामा 8 टोली सहभागी रहेका त्यहाँबाट हाम्रा संवाददाता सूर्य अधिकारीले जानकारी दिनुभएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिक बदली रही गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.2 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:11 भयो भने सूर्यास्त भरे साँझ 6:14 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गर्ने मन्त्री परिषदको निर्णय। प्रतिनिधि सभाद्वारा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी विधेयक बहुमतले पारित। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज सोभियो निर्वाचन हुँदै। भोजपुर र खोटाङमा आगलागीबाट 20 घर जलेर नष्ट। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच आज वार्ता हुँदै। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा हुनेछ। हवस् त, नमस्कार।